छ महिनादेखि हामीले निर्माण क्षेत्रमा रहेको सकसको विषयमा नेपाल सरकारलाई पटक पटक जानकारी गरायौँ। यो सकसबाट निक्लिनको लागि राज्यले गर्नुपर्ने दायित्व पुरा गर्नुपर्ने, त्यो दायित्व पुरा नगरेको हामीलाई राज्यले नै समस्यामा पारेको हुँदाखेरि राज्यले त्यो समस्याबाट चाहिँ निकाल्नको लागि हामीले सम्मान्य प्रधानमन्त्रीज्यूलाई श्रावण महिनामै हाम्रो समस्याहरूको विषयमा अवगत गराउने गरेर ज्ञापन पत्र बुझाएको, त्यसपछि पुनः कङ्सिरमा पनि ज्ञापन पत्र बुझाएको र अहिले निर्माणको गतिविधि एकदमै सञ्चालन गर्ने बेलामा आएर निर्माणको गतिविधि सञ्चालन योग्य वातावरण नबनाइदिएको हुँदाखेरि र अत्यधिक रूपमा सिमेन्टको मूल्य वृद्धि गरेर कालो बजारी गर्दाखेरि दुई महिनादेखि सिमेन्ट उद्योगीहरूले गरेको कालो बजारीमा पनि सरकार मौन रहेको यावत कुराहरूलाई चाहिँ कार्यान्वयन गराउनको लागि हामी बाध्य भएर अहिले सरकारलाई 15 गतेसम्मको अल्टिमेटम दिएर हामी मायरमा चाहिँ धरना दिने, प्रधानमन्त्री निवासमा धरना दिने, त्यसपछि चाहिँ 21 गतेदेखि काठमाडौँ छिर्ने पूर्वी नाका र पश्चिम नाका चाहिँ मा चाहिँ अवरोध बन्द गर्ने लगायतको कार्यक्रमहरू लिएर र त्यस पश्चात पनि काम हाम्रो गति हामी हाम्रो चाहिँ मागहरू सम्बोधन नभए देशैभरिका सम्पूर्ण निर्माण कार्यहरूलाई ठप्प गर्ने सम्मको अवस्था सृजना हुन्छ भनेर हामीले सरकारलाई अहिले भोलि ज्ञापन पत्र बुझाउँदैछौँ
हजुर
सम्मान्य प्रधानमन्त्रीज्यूलाई र सँगसँगै उप प्रधानमन्त्रीद्वय, त्यसपछि विकास मन्त्रालयका मन्त्रीज्यूहरू, मुख्य सचिवज्यू, सचिवज्यू, उहाँहरू सबैलाई हामी ज्ञापन पत्र बुझाएर हाम्रो समस्याको सम्बोधन चाँडै गरिदिनुभयो। यो समस्याको सम्बोधन निर्माण उद्योगीहरूको लागि मात्र होइन कि समग्र अर्थतन्त्रको चक्रलाई नै प्रभावित हुने गरेर अहिलेको अवस्थामा निर्माण क्षेत्र चाहिँ सकसमा परेको छ र अहिले निर्माण क्षेत्र जुन सार्वजनिक खरिद नियालेको 13 संशोधनको कारणले गर्दाखेरि म्याथपमा जुन समस्याहरू भएको छ, जुन सामान्य हिसाबले हुनुपर्ने म्याथप, जुन नियोक्ताको कारणले गर्दा अथवा प्रोजेक्टको कारणले गर्दाखेरि कामहरू अगाडि बढ्न नसकेको, सरकारले भुक्तानी दिन नसकेको कारणले गर्दाखेरि काम अगाडि बढ्न नसकेको र हालै आएको प्राकृतिक प्रकोप बाढीको कारणले गर्दाखेरि काम हुन नसकेको अवस्थामा पनि यो सार्वजनिक खरिद नियालीको 13 संशोधन 2080 साल फागुनमा जुन आयो त्यो संशोधनले के गर्यो भन्दाखेरि सम्पूर्ण कामहरूको चाहिँ म्याद थप जति भयो त्यसपछि सार्वजनिक खरिद नियालीको संशोधनको 125(5)(6)मा चाहिँ
हजुर
उहाँहरूले अब कुनै पनि कामको चाहिँ म्याद थप गर्न नमिल्ने या ठेक्कालाई अन्त गर्नुपर्ने भन्ने जुन प्रावधान राख्यो त्यो प्रावधानको कारणले गर्दाखेरि नियोक्ताहरू कार्यालय प्रमुखहरूले चाहिँ चाहेर पनि म्याथप गर्न सकेन भन्दा एकदमै अल्पकालमा हुने समस्यालाई पनि सम्बोधन नहुने गरेर खरिद निवालीहरूको पटक पटक संशोधन जुन गर्यो र त्यो खरिद निवालीको संशोधनको कारणले गर्दाखेरि जनताबाट सरकार आलोचित भएर निर्माण कम्पनी निर्माण व्यवसायहरूले प्रभावित गरेर सरकारलाई चाहिँ सार्वजनिक खरिद निवालीको चाहिँ संशोधन गर्न लगाइयो भन्ने जुन आरोप लागेको छ त्यसको विपरीत यो नियाली संशोधन गर्दै गर्दाखेरि संशोधनकर्ताले आफैले गरेका कमी कमजोरीहरू आफैले गरेका गल्तीलाई छत्याउनको लागि पटक पटक म्याथप संशोधनहरू भइरहेको छ। अहिले खरिद नियालीको 13 संशोधन पनि त्यसैको उपज हो र नियोक्ताले काम गराउन नसकेको कारणले गर्दाखेरि विविध कारणले गर्दाखेरि कम्पन्सेसन इभेन्टहरू जुन हुन्छ त्यो कम्पन्सेसन इभेन्टको कारणले गर्दा चाहिँ म्याथप गर्ने प्रावधानलाई सधैँलाई खुल्ला राख्नुपर्छ भन्ने पनि हाम्रो माग छ।
एउटा बधाइदिन जाने, अर्को चाहिँ ज्ञापन पत्र बुझाउन जानुपर्ने अवस्था कसरी आयो होला?
मलाई लाग्छ यो उद्योग वाणिज्य सङ्घ सिएनआई र चेम्बरहरूले चाहिँ विविध अरू अन्य
बुदाहरूमा सहज गर्दाखेरि यहाँहरूको निर्माण व्यवसायीको पनि यो बुदालाई सम्बोधन गरिदिया भए तपाईँहरू पनि बधाइदिन जानुहुन्थ्यो होला भने
पक्कै पनि हामी चाहिँ एकदम दुखी छौँ। निर्माण क्षेत्र सकसमा छ, मुलुकको अर्थतन्त्र यसैको कारणले गर्दा सङ्कटमा छ र सरकारले आफूले चाहेको लक्ष्य समृद्ध नेपाल सुखी नेपाली बनाउने सम्मान्य प्रधानमन्त्रीजीको लक्ष्यलाई व्यवधान गर्ने काम चाहिँ सार्वजनिक खरिद ऐन सार्वजनिक खरिद नियमावलीले गरेको छ। यो कुरा चाहिँ त्यही नेपाल ऐन संशोधन गर्दै गर्दा निर्माण क्षेत्रलाई चटक्कै बिर्सेर निर्माण क्षेत्रमा भएको समस्यालाई बिर्सेर सरकारले केही नेपाल ऐन संशोधन लिएर आयो। केही नेपाल ऐन संशोधन आउँदै गर्दाखेरि यहाँ डुइङ बिजनेसलाई सहज बनाउनको लागि आएका बुदाहरूलाई हामी स्वागत गर्छौँ, तर मूल मुद्दा निर्माण क्षेत्रलाई चलायमान गराउने मुद्दामा चाहिँ सरकारको ध्यान आकर्षण नभएकोमा हामी त्यसको लागि चाहिँ खेद पनि व्यक्त गर्छौँ। किन भन्दाखेरि हामीले सरकारलाई ध्यान आकर्षण पनि गराएका छौँ, जुन हिसाबले चाहिँ अहिले निर्माणको गतिविधि अगाडि बढ्न सकेको छैन, एउटा नेपालमा चाहिँ निर्माणको काम गर्ने वातावरण छैन भन्ने कुरा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सबैतिर चाहिँ यहाँको ऐन कानुन नियमकै कारणले गर्दाखेरि चाहिँ निर्माणको गतिविधि अगाडि बढ्न सकेको छैन, यहाँको चाहिँ निर्माण उद्योग समस्यामा परेको छ भन्ने कुरा एकदम ज्ञात भइसकेको छ। यसको लागि म भन्न सक्छु कि कुनै पनि आयोजना सम्मेलन हुँदैन भने किन हुँदैन भन्ने कुराको अध्ययनहरू गरेर त्यो आयोजना सम्पन्न गर्नको लागि हुने व्यवधानहरूलाई हटाउने काम चाहिँ सरकारले गर्नुपर्छ, त्यो कुरामा सरकार चुकेको छ।
हजुर, त्यस सँगसँगै जस्तो भनौँ न, यहाँले भन्नुभएको छ निर्माण कार्य हुने सिजनमै यो कार्टेलिङ र कालोबजारी भइरहेछ, यो पनि व्यवसायीले गरेका होलान्। अनि
सिमेन्ट उद्योगीहरूले मिलेर उत्पादनलाई कटौती गरेर हाम्रो नेपालमा चाहिँ आफ्नो क्षमताको 30-35% भन्दा बढी उत्पादन गर्न हामीले पाएका छैनौँ भनेर तिनै सिमेन्ट उद्योगीहरूले भन्नुहुन्छ, र तिनै सिमेन्ट उद्योगीहरूले आफ्नो उत्पादनलाई पनि कटौती गरेर अथवा कार्टेलिङ गरेर यो सिमेन्टको चाहिँ उत्पादन त्यसमा थप कटौती गर्नुभएको छ। 60% सिमेन्टको उत्पादन कटौती गरेर बजारमा कृत्रिम अभाव सृजना गरेर विगत 2 महिनादेखि सिमेन्टको मूल्यमा चाहिँ 75% वृद्धि गरेको छ। यो सिमेन्टको मूल्य असारदेखि कार्तिकसम्म प्रति बोरा 400 र 500 रुपियाँ थियो, अहिले आएर चाहिँ त्यो सिमेन्टको मूल्य चाहिँ 650 लिएर 750 रुपियाँ पुर्याइएको छ। यसरी सिमेन्टको उत्पादन कटौती गरेर कालोबजारी गरेर कार्टेलिङ गर्दाखेरि राज्य मौन छ भनेपछि यो राज्य चाहिँ सेटिङमा चलेको छ भन्ने कुरा प्रष्ट देखिन्छ। हामीले पटक पटक सम्मान्य प्रधानमन्त्रीज्यूलाई, मान्य प्रधान तथा अर्थमन्त्रीज्यूलाई, उद्योग मन्त्रीज्यूलाई, मुख्य सचिवज्यूलाई, विकास मन्त्रालयका सचिवज्यूहरू सबैलाई यो विषयमा ध्यान आकर्षित गरेका छौँ, र हामीले पटक पटक उद्योग मन्त्रीज्यूको निर्देशनमा, उद्योग मन्त्रीज्यूसँगको रोभरमा सिमेन्ट उद्योगीहरूसँग छलफल गर्दै गर्दाखेरि उहाँहरूले चाहिँ टाइम बाई गरेर बढीभन्दा बढी चाहिँ कालोबजारी गर्न आतुर भएको हामीले महसुस गरेका छौँ। त्यसैको कारणले गर्दाखेरि पनि हामी बाध्य भएर आन्दोलित हुनुपर्ने अवस्था सृजना भएको छ, एउटा यो पाटो पनि छ। र सरकारले यो निर्माणको कामलाई चाहिँ व्यवधान गर्ने प्रावधानहरूलाई पनि केही नेपाल ऐन संशोधनमा ल्याएर संशोधन गरिदिएको भए हामी पनि पक्कै ती अरू उद्योगीहरू जस्तै हामी पनि त्यही पङ्क्तिमा उभिएर अहिले सरकारलाई हार्दिक कृतज्ञता र धन्यवाद दिने पङ्क्तिमा उभिएको हुन्थ्यौँ भने त्यसको विपरीत निर्माण उद्योगलाई चाहिँ उहाँहरूले कुनै महत्त्व नदिएर यसको समस्याहरूलाई सम्बोधन नगरेको कारणले हामी अब ज्ञापन पत्र बुझाउन बाध्य छौँ, अल्टिमेटम दिन बाध्य छौँ, र हाम्रो आन्दोलनका कार्यक्रमहरू गर्न हामी बाध्य छौँ।
अब यहाँहरूको अहिलेसम्म चाहिँ यो निर्माण कार्यको यो भुक्तानी हुन बाँकी रकम चाहिँ कति छ?
अहिले हामीले गत वर्षकै विभिन्न कार्यालयहरूले चाहिँ 18 नम्बर फारम भरेर भुक्तानीको लागि चाहिँ थप रकम माग गरेको रकम चाहिँ लगभग 8-10 अर्ब रुपियाँ छ, र विभिन्न कारणले बिल बनाउन नसकेको रकम नभएको कारणले गर्दा, बजेट नभएको कारणले गर्दा, कार्यक्रम नभएको कारणले गर्दाखेरि, म्यादमा आएको समस्याको कारणले गर्दाखेरि, र मुलुक संहितामा गएपछि संहितामा गएको कारणले गर्दा योजनाहरू तत्त हिसाबले प्रदेश र स्थानीय तहमा गएका योजनाहरूको चाहिँ कार्यान्वयन गर्न स्थानीय र प्रदेश तयार नभएका योजनाहरू फेरि सङ्घीय सरकारमा आएका ती योजनाहरू सबै गर्दाखेरि कम्तीमा पनि 40 अर्ब रुपियाँभन्दा बढी रकम चाहिँ हाम्रो सरकारसँग अथवा नियोक्तासँग अथवा प्रोजेक्टसँग भुक्तानी लिन बाँकी देखिन्छ।
अब यहाँहरूले यी सबै समस्या समाधानका लागि भोलि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै हुनुहुन्छ त्यसो भए?
हजुर, हामी त बुझाउँदैछौँ प्रधानमन्त्रीज्यूलाई, हामी ज्ञापन पत्र उहाँलाई नै भेटेर बुझाउने प्रयास गर्छौँ र उहाँलाई नै भेटेर बुझाउने प्रयास गर्दाखेरि त्यो त्यो सम्भव नभएन भने हामी उहाँको प्रधानमन्त्री कार्यालयमा गएर ज्ञापन पत्र बुझाउँछौँ। र हाम्रो समस्याको मूल जड चाहिँ के हो भन्दाखेरि, सरकारले यो जुन 6.5 अर्बका योजनाहरू हामीसँग सम्झौता गरेको छ र त्यसको स्रोतहरू छैन, त्यो नै हाम्रो समस्याको मूल जड हो। त्यो समस्याका मूल जडको सम्बोधन सरकारले नेतृत्व गरेर प्रतिपक्षलाई पनि साथमा लिएर ती योजनाहरूलाई पुनः प्राथमिकरण गरेर जबसम्म त्यो योजनाहरूलाई खुम्च्याएर 1.5 खरबमा झार्दैन तबसम्म यो भुक्तानीको समस्या निरन्तर रूपमा रहिरहन्छ। किन भन्दा सरकारले कतैबाट पनि 6.5 रुपियाँको व्यवस्थापन गर्न सक्ने स्रोतहरू हामी देख्दैनौँ र त्यो स्रोतहरू पनि देख्दैनौँ र ती योजनाहरू पनि आवश्यक छैन। कतिपय योजनाहरू लहरमा, कतिपय योजनाहरू चाहिँ बाहुबलको हिसाबले त्यो योजनाहरू आएका छन् र ती अधिकांश योजनाहरू चाहिँ मतदातालाई प्रभावित गरेर एउटा ढिनो आशा देखाएर लामो समयसम्म भोटलाई आकर्षित गर्नको लागि मात्रै ती योजनाहरू अगाडि बढाइएको छ। जस्तो 400 अस्पतालहरू चाहिँ 5-10-15 बेडका अस्पतालहरू छ, भइरहेको अस्पतालको व्यवस्थापन सही ढङ्गले गर्न नसकेको, त्यहाँ प्राविधिक र त्यहाँ चाहिने यन्त्र उपकरणहरू पुर्याउन नसकेको अवस्थामा कतिपय ठाउँमा डुप्लिकेसन हुने गरेर अस्पतालहरू बनाउन लागिएको छ। भइरहेको एयरपोर्टहरूलाई सञ्चालन गर्न सकेको छैन, राज्यमा भएको 52 एयरपोर्ट मध्ये 30 भन्दा बढी एयरपोर्टहरू सञ्चालन नछैन। अझै आफ्नो बाहुबली देखाउनको लागि थप एयरपोर्टहरू बनाउने योजनाहरू बनाएर जनताको भोटलाई आकर्षित गर्ने अथवा मेरो सामर्थ्य छ मलाई भोट दिनुहोस्, मलाई भोट दियो भने म यो ठाउँमा चाहिँ यस्तो यस्तो योजनाहरू ल्याउन सक्छु भन्ने हिसाबले चाहिँ गलत मन्त्रालयले ल्याएका योजनाहरू पनि छन्। कतिपय अब कोल्ड स्टोरहरू चाहिँ कमिसनको लागि बनाइएको छ जुन सञ्चालनमा आइरहेको छैन, अझ थप त्यस्ता कोल्ड स्टोर बनाउने भन्दा योजनाको पुनर्प्राथमिकरण गर्नु पऱ्यो र योजना चाहिँ उत्पादनशील हुनु पऱ्यो, योजनाले चाहिँ सेल्फ सस्टेन हुनु पऱ्यो, योजना बनेपछि त्यहाँको अर्थतन्त्र चलायमान हुनु पऱ्यो भन्दा त्यसको विपरीत बनिरहेको योजनाहरूको पुनर्प्राथमिकरण गरेर त्यस्ता योजनाहरू खारेज गरेर जबसम्म ती 6.5 अर्बका योजनालाई घटाएर 1.5 खरब भन्ने हुँदैन तबसम्म निर्माणको गति अगाडि बढ्न सक्दैन। यो छरिएर कनिका सरेको जस्तो बजेट छरेर 1.25 अर्बको योजनामा चाहिँ 1.5 करोड रुपियाँ बजेट राखेर निर्माणको गतिविधि अगाडि बढाउने भने निर्माण पनि गुणस्तरीय हुँदैन र त्यसको लागत पनि बढ्न जान्छ र त्यसबाट पाउनुपर्ने, प्राप्त गर्नुपर्ने उपभोक्ताले जनताले प्राप्त गर्नु पाउने सुविधाहरू पनि बाट पनि जनताहरू वञ्चित हुन्छ। त्यही भएर मेरो अनुरोध छ सम्मान्य प्रधानमन्त्रीज्यूलाई, मेरो अनुरोध छ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाज्यूलाई, मेरो अनुरोध छ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई, मेरो अनुरोध छ राप्रपाका नेतृत्वलाई, मेरो अनुरोध छ यो सबै पार्टीका नेतृत्वहरूलाई यसरी जनतालाई भ्रमित गर्ने गरेर जुन योजनाहरू बनाइएको छ त्यो 6.5 अर्बका योजनाहरूलाई यता सके चाँडो चाहिँ खारेज गरेर अर्थतन्त्रलाई चलायमान गर्ने, निर्माण क्षेत्र रक्षण गर्ने काममा चाहिँ राष्ट्रिय सहमति बनाएर यसलाई कार्यान्वयन गर्नुपर्छ।
हजुर, समय दिनुभयो, धेरै धन्यवाद छ यहाँलाई।
हजुर, धन्यवाद छ संसारलाई पनि, निर्माण क्षेत्रलाई प्राथमिकतामा राखेर हाम्रा कुराहरू चाहिँ आम जनसमक्ष पुर्याउने र सरकारलाई खबरदारी गर्ने मौका दिनुभएकोमा धन्यवाद।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह।